عليه ونعوذ بالله من شرور أنفسنا ومن سيئات أعمالنا من يهده الله فلا مضل له ومن يضلله فلا هادي له نشهد أن لا إله إلا الله وحده لا شريك له ونشهد أن سيدنا مولانا محمدا عبده ورسوله أرسله بالحق كافة للناس بشيرا ونذيرا وداعيا إلى الله تعالى بإذنه وسراجا منيرا وصلى الله تعالى عليه وبارك وسلم تسليما كثيرا كثيرا أما بعد فإن أصدق الحديث كتاب الله وخير الهدي هدي محمد صلى الله عليه وسلم وشر الأمور محدثاتها وكل محدثة بدعة وكل بدعة ضلالة وكل ضلالة في النار فأعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم فبظلم من الذين هادوا حرمنا عليهم طيبات حرمنا عليهم طيبات أحلت لهم وبصدهم عن سبيل الله كثيرا وأخذهم الربا وقد نهوا عنه وأكلهم أموال الناس بالباطل وأعتدنا للكافرين منهم عذابا أليما وقال النبي صلى الله عليه وسلم الحلال بين والحرام بين وبينهما مشتبهات فمن اتقى المشبهات استبرأ لدينه وعرضه ومن وقع في الشبهات كراع يرعى حول الحمى يوشك أن يواقعه أو كما قال عليه الصلاة والسلام بزرگان محترم اللہ جل جلالہ من والہو نے انسانی زندگی میں بہت ساری چیزیں ایسی رکھی ہیں جس کو انسان استعمال کر سکتا ہے، بہت سارے کام ایسے بھی بنائے ہیں بتائے ہیں جن کو کرنے کی انسان کو اجازت نہیں ہے، سیدھا راستہ بھی ہے غلط راستہ بھی ہے، نیکیاں بھی ہیں بدیاں بھی ہیں، اچھائیاں بھی ہیں برائیاں بھی ہیں، دونوں راستے انسان کے سامنے ہیں اور ان دونوں راستوں میں سے جس راستے کو چاہے انسان پسند کر سکتا ہے، انتخاب کر سکتا ہے، جس راستے پر چاہے چل سکتا ہے۔ قرآن پاک میں اللہ جل شانہ نے अंजाम बताया है, नुकसान समझाया है और अच्छाइयों के करने के फायदे नफे बताए हैं। फवाइद को, फजाइल को, नफों को सुनकर इंसान अच्छाई का रास्ता अपनाए, बुराइयों, बदियों, नाफरमानियों के नुकसान को सुनकर इंसान अपने आप को बुराई के रास्ते से बचाए, दूर रखे, इसके लिए अल्लाह ने भलाइयां भी, अच्छाइयां भी और बुराइयां भी, बदियां भी, दोनों को अल्लाह ताला ने खोल के बयान किया है। गुज़श्ता मैंने आपके सामने अर्ज किया था, अल्लाह जल्ले जलाला मन वालहु ने साफ साफ फरमाया है, अहल्लल्लाहुल बैया व हर्रमर रिबा, बै खरीदो फरोख्त को अल्लाह ने हलाल करार दिया है और खरीदो फरोख्त के रास्ते से कमाए जाने वाले नफे को अल्लाह ने हलाल गर्दाना है, पाक माल करार दिया है। रिबा सूद के रास्ते से कमाए जाने वाले माल को अल्लाह ताला ने नाजायज और हराम कहा है। बहुत सारे लोग ये समझते हैं कि तिजारत में और सूदी मामले में फर्क क्या है। वो ये कहते हैं कि कारोबार, खरीदो फरोख्त और सूद दोनों एक ही जैसे हैं, इन्नमल बैउ मिस्लु रिबा, कि खरीदो फरोख्त और रिबा दोनों एक ही जैसे हैं। एक आदमी पैसा देकर कपड़ा खरीदता है, जूता चप्पल खरीदता है और गल्ला अनाज खरीदता है, फिर उसको अपने दुकान में रखकर बाजार में फरोख्त करता है और जूते के बदले में, कपड़े के बदले में, अनाज और गल्ले के बदले में नफा कमाता है। इसको तो शरीयत ने, अल्लाह ने, अल्लाह के रसूल ने हलाल करार दिया है। लोग ये कहते हैं जैसे बाजार में चप्पल बेचकर नफा कमाया जा सकता है, वैसे ही पैसा बेचकर भी नफा कमाया जा सकता है। चप्पल 100 रुपए का है, हमने उसको फरोख्त करके 150 रुपए कमा लिए, तो 100 रुपए बेचकर 150 रुपए कमाना कौन सा गलत है। अल्लाह जल्ले जलाला मन वालहु ने उसको नाजायज करार दिया। वो मालिक कायनात है, वो खालिक कायनात है, वो इस पूरी कायनात के वजूद बख्शने वाले हैं। दुनिया में हुकूमतें जो सिर्फ निज़ाम संभालती हैं, निज़ाम संभालने वाली हुकूमतों के कवायद कवानीन को मानना पड़ता है, उनका इनकार नहीं किया जा सकता। ये रास्ता नो एंट्री है, हम उसमें एंट्री नहीं कर सकते। हुकूमत ने मना कर दिया, अब वहाँ सवाल नहीं है कि क्यों, इधर से क्यों नहीं जा सकते। हुकूमत ने किसी न किसी हिकमत की बिना पर मना किया होगा। हुकूमत जो इंतज़ाम संभालने वाली हैं, वो कुछ हमें देती नहीं है, बल्कि हमारी तरफ से उल्टे टैक्स वसूल करती हैं और हमारे ही पैसे से अपनी हुकूमत की गद्दियों पर बैठकर हुकूमत चलाते हैं। वो उनके कानून को जब मानना पड़ता है तो वो मालिक, वो खालिक, वो परवरदिगार, वो पालनहार, जिसने सब कुछ हमें दिया है, हमारे सर के बाल से लेकर पैर के नाखून तक सब कुछ उसका दिया हुआ है। हमारी ये चलती हुई सांसें उसी का अतिया हैं और जो गिजा, गल्ला, अनाज इस्तेमाल कर रहा है वो अल्लाह ही का अतिया है, सब कुछ उसका है, तो फिर उसके हुक्म का इनकार कैसे किया जा सकता है। कुरान पाक में अल्लाह जल्ल शानहू ने पिछले उम्मतों के हालात को, वाकियात को भी बयान किया है। बनी इसराइल के किस्से अल्लाह ने बयान किए हैं। अभी जो आयतें मैंने आपके सामने पढ़ी, इन आयतों में अल्लाह ताला ने बनी इसराइल को, बनी इसराइल के साथ उनकी नाफरमानी पर अल्लाह ने जो उनके साथ में मामला किया उसको अल्लाह ताला फरमाते हैं, فبظلم من الذين هادوا حرمنا عليهم طيبات احلت لهم وبصدهم عن سبيل الله كثيرا واخذهم الربا وقد نهوا عنه واكلهم اموال الناس بالباطل. اللہ جل جلالہ من والہ بنی اسرائیل کے حالات کو بیان کرتے ہیں. اللہ تعالیٰ فرماتے ہیں کہ بنی اسرائیل نے ظلم کیا, فبظلم من الذین ہادوا, انہوں نے جب ظلم کیا تو بہت ساری حلال چیزیں ہم نے ان کے لیے حرام کر دی, جیسے مچھلی کا شکار. مچھلی کا شکار کبھی بھی کیا جا سکتا ہے, دن میں کیا جا سکتا ہے, رات میں کیا جا سکتا ہے, ہفتے کے کسی بھی دن کیا جا سکتا ہے, لیکن اللہ نے بنی اسرائیل کی چند نافرمانیوں اور حد سے تجاوز کرنے اور اللہ کے حکموں کا مذاق اڑانے کی بنا پر اللہ جل شانہ نے بنی اسرائیل کو ہفتے کے دن حلال شکار, مچھلی حلال جانور ہے اور اس کا شکار بھی حلال ہے, لیکن اللہ تعالیٰ نے منع کر دیا کہ ہفتے کے دن شکار نہیں کرنا. ایسی بہت ساری چیزیں ہیں اللہ جل شانہ نے بنی اسرائیل کے لیے جو حلال تھیں اس کو ہم نے حرام کر دیا. روایتوں میں آتا ہے سرکار دو عالم صلی اللہ علیہ وسلم نے ارشاد فرمایا کہ گوشت حضرت آدم کے زمانے سے لے کر بنی اسرائیل کے دور تک گوشت سڑتا نہیں تھا, وہ چاہے جتنے دن رکھ کے استعمال کرو وہ تر و تازہ رہتا, قابل استعمال رہتا اور وہ لوگ اس سے فائدہ اٹھاتے تھے. بنی اسرائیل کا جب زمانہ آیا تو ان کی شرارتیں شروع ہوئی اور عجب عجب قسم کے نئے نئے انداز کے اللہ کے حکموں کے ساتھ ہیلے بہانے شروع ہوئے کہ بچا ہوا. قرآن پاک میں بھی اللہ تعالیٰ سے پوچھا گیا, یسألونک ماذا ينفقون, اے پروردگار کیا خرچ کرنا چاہیے بتائیے. تو قرآن میں اللہ تعالیٰ نے بھی بتایا ہے, قل العف, جو بچ جائے اس کو رکھنے کا کیا فائدہ, روزانہ اللہ ہی تو کھلاتے ہیں, دن بدن اللہ تعالیٰ تازہ تازہ کھلاتے ہیں, کل جس نے کھلایا وہ آج کھلائے گا, آج جس نے کھلایا وہ اگلے آنے والے دن کھلائے گا. تو اللہ پر بھروسہ رکھو, اللہ پر توکل کرو, اللہ کی قدرت اور عطا پر جی بے یقینی شک مت کرو. اللہ کا دیا ہے, اللہ دیتے رہیں گے, اس لیے اللہ نے فرمایا العف, جو بچ جائے اس کو خرچ کر دینا. یہی حکم ان پچھلی امت کے لوگوں کے لیے بھی تھا کہ جو بچ جائے خرچ کر دو, تو خرچ کرنے کے بجائے وہ چھپا چھپا کر اٹھا اٹھا کر رکھنے لگے. تو حدیث میں آتا ہے کہ پہلی دفعہ اللہ جل شانہ نے گوشت میں سڑن پیدا کر دی, گوشت سڑنے لگا, ورنہ اس سے پہلے گوشت سڑتا نہیں تھا. حدیث میں رسول کریم صلی اللہ علیہ وسلم فرماتے ہیں, تو اسی کو اللہ نے فرمایا کہ فبظلم من الذین ہادوا, جب ان لوگوں نے یہود نے بنی اسرائیل نے حضرت موسیٰ کی قوم کے لوگوں نے جب اللہ کے ساتھ میں زیادتی ظلم حد سے بڑھنے کا معاملہ کیا, تو حرمنا علیہم طیبات احلت لہم, بہت ساری حلال چیزیں ہم نے ان کو حرام کر دی, اور وہ بصدہم عن سبیل اللہ کثیرا, اللہ کے راستے سے بہت روکتے تھے لوگوں کو, سیدھے راستے پر چلنے نہیں دیتے تھے, خود چلتے نہیں تھے, دوسروں کو چلنے نہیں دیتے تھے. اور آگے اللہ نے فرمایا وَأَخْذِهِمُ الرِّبَا وَقَدْ نُهُوا عَنْهُ, سود لیتے تھے جبکہ اللہ نے ان کو منع کیا تھا, وَأَكْلِهِمْ أَمْوَالَ النَّاسِ بِالْبَاطِلِ, اور غلط طریقے سے لوگوں کا مال کھاتے تھے. اللہ نے بہت سخت لہجے میں آگے ارشاد فرمایا وَأَعْتَدْنَا لِلْكَافِرِينَ مِنْهُمْ عَذَابًا أَلِيمًا, ہم نے اپنے نافرمانوں کے لیے بہت سخت عذاب تیار کیا ہے. اس لیے بزرگوں, گویا معاملہ لین دین, اللہ نے تجارت کو جائز قرار دیا ہے, ربا کو اللہ تعالیٰ نے, سودی معاملات کو اللہ نے حرام قرار دیا ہے. اور سرکار دو عالم صلی اللہ علیہ وسلم کی بہت مشہور حدیث ہے, حضرت نبی کریم صلی اللہ علیہ وسلم کی یہ حدیث جوامع الکلم میں سے ہے. حضرت امام ابو داود رحمۃ اللہ علیہ جو 600,000 حدیثوں کے حافظ ہیں, 600,000 حدیثیں حضرت امام ابو داود رحمۃ اللہ علیہ کو یاد تھی, انہوں نے حفظ کیا تھا, یاد کیا تھا. حضرت امام ابو داود رحمۃ اللہ علیہ فرماتے ہیں 600,000 حدیثوں میں سے 4 یا 5 حدیثیں ایسی ہیں کہ اگر ایک مسلمان ان 4-5 حدیثوں کو اپنے نظر کے سامنے ہمیشہ اپنی نگاہ کے سامنے رکھے گا تو وہ پورے 600,000 پر اس کا عمل ہو جائے گا, پورا دین اس کا محفوظ ہو جائے گا. حضرت امام ابو داؤد رحمۃ اللہ علیہ نے وہ حدیثیں بتائی ہیں, انما الاعمال بالنیات, عمل کا دار و مدار نیت کی درستگی پر ہوتا ہے. حضرت امام ابو داؤد رحمۃ اللہ نے فرمایا, حضور پاک صلی اللہ علیہ وسلم نے ارشاد فرمایا, مسلمان کہتے ہیں المسلم من سلم المسلمون من لسانه ویدیہ, مسلمان وہ ہوتا ہے جو دوسرے کو زبان سے اور ہاتھ سے تکلیف نہیں دیتا. اور فرمایا مومن, مومن کون ہوتا ہے؟ حضور پاک صلی اللہ علیہ وسلم نے فرمایا, ان تحب لاخی کا ما تحب لنفسی کا, جو اپنے لیے پسند کرو وہی اپنے بھائی کے لیے پسند کرنے لگو, تو ایذا نہ دو, تکلیف نہ پہنچاؤ تو مسلمان بن جاؤ گے, اور اگر جو اپنے لیے پسند کرتے ہو وہی اپنے بھائی کے لیے پسند کرنے لگو تو مسلمان سے اوپر کا جو درجہ مومن کا ہے وہ مومن کا درجہ تمہیں مل جائے گا. اور چوتھی روایت, یہی روایت جو میں نے آپ کے سامنے پڑھی, الحلال بین والحرام بین وبینہما مشتبہات, حلال کھلا ہے, واضح ہے, اللہ نے صاف صاف بتا دیا کھانے کی کون سی چیزیں حلال ہیں, پہننے کی کون سی چیزیں حلال ہیں, استعمال کی کون سی چیزیں حلال ہیں, زندگی گزارنے کے اعتبار سے کہاں حلال ہے, یہ سب اللہ نے واضح کر دیا. والحرام بین, حرام بھی واضح ہے, کون سی چیزیں, کون سی چیز کھا نہیں سکتے, کیا پہن اوڑھ نہیں سکتے, زندگی میں کیسے زندگی گزار نہیں سکتے, کن کے ساتھ میں زندگی بسر نہیں کر سکتے, کیا کیا نہیں کر سکتے, یہ اللہ نے واضح کر دیا, کھول کے بتا دیا. حرام بھی واضح ہے, حلال بھی کھلا واضح ہے. وبینہما مشتبہات, اللہ کے رسول صلی اللہ علیہ وسلم فرماتے ہیں کہ دونوں کے درمیان میں چند چیزیں ایسی ہیں جو مشتبہ ہیں, جو کلیئر نہیں ہیں, واضح نہیں ہیں. ادھر سے دیکھو تو وہ حلال دکھتی ہیں, دوسری جانب سے دیکھو تو وہ حرام دکھتی ہیں, وہ واضح کلیئر نہیں ہے کہ یہ حلال ہے یا حرام ہے. اللہ کے رسول صلی اللہ علیہ وسلم نے فرمایا, فمن اتق الشبہات استبرا لدینہ وعرضہ, کہ جو مشتبہ چیزوں میں گرنے سے اپنے آپ کو بچا لیتا ہے وہ اپنے دین کی حفاظت, اپنی عزت کی حفاظت کر لیتا ہے. اور جو مشتبہ چیزوں میں گر جاتا ہے, مشتبہ میں پڑ جاتا ہے, اس کے حرام میں پڑ جانے کا ڈر ہے, اندیشہ ہے کہ وہ حرام میں گر جائے گا. اللہ کے پیارے رسول, حضرت رسول اللہ صلی اللہ علیہ وسلم نے ایک بڑی پیاری مثال دی, بہت عمدہ مثال, بہت شاندار مثال. حضور پاک صلی اللہ علیہ وسلم نے بڑی عمدہ, بڑی پیاری مثال سے یہ دونوں باتیں سمجھائی, حلال اور حرام, اور حلال اور حرام کے درمیان میں مشتبہ, ان تینوں چیزوں کو حضور نے سمجھایا. نبی کریم صلی اللہ علیہ وسلم نے فرمایا, ان لکل ملک حمن, ہر بادشاہ کی ایک چراگاہ ہوتی ہے. پرانا زمانہ, جس زمانے میں لوگ جو ہے جانور پالتے تھے, عام لوگوں کے پاس بھی جانور ہوتے, بکریاں, گائے, بیل, بھینس, اونٹ, گھوڑے, ہر آدمی کے پاس چند جانور ہوا کرتے تھے. تو آپ تصور کریں, اس زمانے میں جو لوگ مالدار ہوں ان کے پاس زیادہ جانور ہوتے تھے, ज्यादा जानवरों ही की बिना पर उनकी मालदारी की हैसियत स्टेटस मुतय्यन किया जाता था। तो जमाने के जो बादशाह गवर्नर हुक्मरान होते उनके पास और भी ज्यादा जानवर होते, बड़ी तादाद में, बड़ी मकदार में उनके पास जानवर होते। तो अल्लाह के रसूल सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया जैसे एक हुक्मरान हो, बादशाह हो, तो उस बादशाह के पास बहुत सारे जानवर हैं। वो अपने जानवरों को चराने के लिए एक चरागाह, ये रिजर्व लैंड है, वो अपने लिए एक रिजर्व एरिया रखता है, रिजर्व लैंड रखता है जहां वो अपने जानवर चरा सके। और वो जो रिजर्व एरिया होता है वो रिजर्व एरिया रिस्ट्रिक्टेड होता है, वो ममनुआ इलाका होता है, वहां आम लोगों को जाने की भी इजाजत नहीं, आम लोगों को अपने अपने जानवरों को चराने की भी इजाजत नहीं है, वो रिजर्व्ड एरिया है, वो बादशाह के जानवरों के लिए खास होता है। उसके जरा फासिले पर जंगल का खुला हिस्सा है, वहां तुम आम लोग अपने जानवर चराओ, ये कहा जाता है। लेकिन जो रिस्ट्रिक्टेड एरिया, जो ये रिजर्व्ड एरिया है, उसके और खुली जमीन के बीच में एक थोड़ा सा हिस्सा होता है, वो हिस्सा वो मुश्तबे है, वो उनका भी नहीं है, इनको भी इजाजत नहीं है। तो वो छोटा सा हिस्सा, वो जरा सा महफूज हिस्सा है, वहां जानवरों को ले जाकर चराने की से एहतियात बरतना चाहिए। अल्लाह के रसूल सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया कराइन यरआ हौलल हिमा, अगर कोई आदमी अपने जानवर को रिजर्व एरिया में तो ना लेके जाए, लेकिन जरा उससे लगे हुए हिस्से में अगर अपने जानवरों को चरने के लिए छोड़ दे, जानवर तो बेजुबान हैं, बेअकल हैं, वो जानवर वहां चरते रहेंगे और चरते चरते वो सर झुकाए हुए, उनका सर जमीन की तरफ है और सर झुकाए हुए, उनको बाउंड्रीज का पता नहीं है, हुदूद का उनको अंदाजा नहीं है, तो चरते चरते जी वो रिजर्व एरिया में घुस सकते हैं, अंदर चले जा सकते हैं। और अगर वो जो एरिया है जहां जाने से रोका गया है, तुम्हारा जानवर अगर वहां चला गया, आप सोच के देखें, बादशाह की चरागाह में किसी आम आदमी का जानवर चला गया तो क्या होगा, जानवर का क्या होगा, वो तो नहीं सोचना चाहिए, ये सोचना चाहिए कि चरवाहे का क्या होगा। वो जिसने अपने जानवर को खुला छोड़ दिया, उसको पकड़ा नहीं, उसको लगाम नहीं दिया, उस चरवाहे का हाल खराब हो जाएगा। अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया ये ऐसे ही जैसे हर बादशाह का एक चरागाह महफूज रिजर्व एरिया रिस्ट्रिक्टेड एरिया होता है, वैसे ही अल्लाह के हराम करदा चीजें, जिन चीजों को अल्लाह ने हराम किया है वो अल्लाह का रिजर्व एरिया है, वो अल्लाह का रिजर्व हिस्सा है, वहां किसी को आने की इजाजत नहीं है, वहां जाने से रोकने के लिए करीब भी नहीं जाना चाहिए। जो आदमी नजदीक चला जाता है उसके हराम में गिर जाने का डर होता है, इसलिए अल्लाह के रसूल ने समझाया कि अपने जानवर को, एक जानवर ये गाय बैल भैंस बकरे ऊंट वगैरह हैं, और एक जानवर तुम्हारा नफ्स है, ये नफ्स भी एक जानवर ही की तरह से है, और ये नफ्स का जानवर ये भी बेकाबू रहता है और इंसान को भी बेकाबू रखता है। हम जो बेकाबू हो जाते हैं, वो आउट ऑफ कंट्रोल हो जाते हैं, वो हमारे नफ्स ही की वजह से आउट ऑफ कंट्रोल हो जाते हैं। ये नफ्स भी एक जानवर की तरह ये बेकाबू है, इसको काबू में रखना जरूरी है, इसको कंट्रोल में लाना जरूरी है। और इस जानवर को भी अगर हम मुश्तबे में ले जाके छोड़ेंगे तो वह हराम में चला जाएगा। हम अल्लाह के नेक बंदों ने अपने आप को मुश्तबिहात से बचाया, दूर रखा, हमेशा अपने आप को दूर रखा, ये मुश्तबे के करीब भी नहीं गए। हजरत इमाम आजम अबू हनीफा रहमतुल्लाह अलैह, हजरत इमाम आजम अबू हनीफा रहमतुल्लाह अलैह अपने जमाने के बहुत बड़े इमाम हैं, اللہ جل شانہ نے عقل اور فہم کی جو تیزی حضرت امام اعظم ابو حنیفہ رحمۃ اللہ علیہ کو عطا فرمائی, سمجھ جو اللہ نے حضرت امام اعظم کو عطا فرمائی بہت کم لوگوں کو ملی ہے. اللہ کا خاص عطیہ ہے. اتنا جلدی مسئلے کے جڑ تک پہنچ کر اس کا حل نکال کر حضرت امام اعظم رحمۃ اللہ علیہ پیش کرتے تھے کہ لوگ حیران رہ جاتے ہیں, اور لوگوں کی عقل آج بھی یہ حیران رہتی ہے کہ کہاں تک حضرت امام اعظم کی نظر گئی ہے, حضرت امام اعظم نے سوچا ہے, اندازہ بھی نہیں لگ سکتا. ہم ایک چھوٹی سی مثال حضرت امام اعظم ابو حنیفہ رحمۃ اللہ علیہ کی, درس کی مجلس لگی ہوئی ہے, آپ سبق پڑھا رہے ہیں, بچے شاگرد بیٹھے ہوئے ہیں, حضرت امام اعظم سبق پڑھانے کے لیے مسند پر تشریف فرما ہے اور سبق پڑھا رہے ہیں. ایک خاتون, پردہ دار خاتون, حجاب والی ایک خاتون آئی اور انہوں نے حضرت امام اعظم ابو حنیفہ رحمۃ اللہ علیہ کو ایک سیب پیش کیا ہم اور آگے بڑھ گئی. حضرت امام اعظم ابو حنیفہ رحمۃ اللہ علیہ نے اس سیب کو دو ٹکڑے کیا اور اس کو واپس رکھ دیا. ہم شاگرد حیران رہ گئے. شاگردوں نے حضرت امام اعظم سے پوچھا کہ حضرت اگر یہ سیب اس خاتون نے آپ کو ہدیے میں کھانے کے لیے دیا تھا تو کھانا چاہیے تھا, اور اگر کھانے کے لیے نہیں دیا تو ویسے رکھ کے چھوڑ دینا چاہیے تھا, آپ نے کھایا نہیں بلکہ اس کو دو ٹکڑے کر کے آپ نے واپس کر دیا, کوئی خاص بات ہماری سمجھ میں تو نہیں آئی. تو حضرت امام اعظم ابو حنیفہ رحمۃ اللہ علیہ نے فرمایا کہ وہ خاتون حیادار, حجاب والی, پردے والی, اس حیادار خاتون نے مجھ سے ایک مسئلہ پوچھا اور میں نے اس مسئلے کا جواب دیا ہے. لوگوں نے کہا جی پھل دے کر, سیب دے کر اس نے مسئلہ پوچھا اور آپ نے توڑ کر اس کا مسئلے کا جواب دیا. فرمایا کہ ہاں, اس نے مجھ سے مسئلہ پوچھا کہ ماہواری, جی ماہواری جو عورت کو آتی ہے وہ سرخ خون آ رہا ہے, میں آپ سے یہ سوال کرنا چاہتی ہوں کہ پاکی کب ہوگی, یہ جو خون آتا ہے اس خون سے پاکی کب ہوگی. جب تک ماہواری کا خون آتا رہے اس وقت تک نماز نہیں پڑھ سکتے, تو نماز کب سے پڑھنا چاہیے اور کب سے نماز ادا کرنا چاہیے, یہ مسئلہ اس خاتون نے سیب دے کر مجھ سے پوچھا. اوپر کا جو سرخ رنگ تھا وہ رنگین سیب دے کر اس نے مسئلہ پوچھا کہ سرخ خون آ رہا ہے پاکی کب ہوگی. میں نے سیب کو توڑ کر اندر کی سفیدی دکھا کر اس کو کہا کہ سرخ خون جب سفیدی میں بدل جائے تو تب پاکی ہوگی. کتنی زبردست فہم ہے, سمجھ ہے کہ مسئلے کو سمجھنا اور اس کو حل کرنا. ہم حضرت امام اعظم ابو حنیفہ رحمۃ اللہ علیہ اپنے زمانے کے فقیہ تھے, بہت بڑے محدث تھے, حدیث میں اپنا بہت اونچا مقام رکھتے تھے. حضرت امام اعظم ابو حنیفہ رحمۃ اللہ علیہ کی پیدائش علماء کی مختلف رائے ہے. بعض علماء کہتے ہیں سن 60 ہجری میں پیدا ہوئے, بعض کا کہنا ہے سن 70 میں پیدا ہوئے, اور جمہور علماء کا کہنا ہے کہ سن 80 میں پیدا ہوئے. سن 80 میں حضرت امام اعظم پیدا ہوئے ہیں تو 110 ہجری تک حضرات صحابہ زندہ رہے ہیں, اسی لیے علماء فرماتے ہیں حضرت امام اعظم ابو حنیفہ تابعی ہیں. حضور کو تو نہیں دیکھا لیکن حضور صلی اللہ علیہ وسلم کے صحابہ کو دیکھا ہے اور صحابہ سے ملے ہیں اور صحابہ سے حدیثیں سنی ہیں اور صحابہ سے حدیثیں اپنے شاگردوں کو سن کر آگے پہنچائی ہیں. بہت بڑے محدث ہیں لیکن آپ کے اوپر فقہ کی شان, فقیہانہ شان غالب تھی, اس وجہ سے آپ کی حدیث کی شان ذرا سا بجھی دکھتی ہے, لیکن فقہ وہ حدیث ہی کی بنیاد پر ہوتا ہے. حضرت امام شافعی رحمۃ اللہ علیہ فرماتے ہیں امام بخاری, امام ترمذی, امام نسائی, امام ابن ماجہ, امام ابو داود, یہ سب امام مسلم, یہ سب کے سب میڈیکل سٹور والوں کی طرح سے, پنساری کے دکان والوں کی طرح سے ہیں کہ ان کے پاس یہ اشیاء ہیں, اجزاء ہیں, چیزیں ہیں, دوائیاں ہیں, لیکن ان دوائیوں کو جیسے پنساری کا دکان अपने पास अलग अलग अज्जा टुकड़े टुकड़े रखता है, वह अलग अलग चीजें रखता है, किसको मिलाकर किस चीज के साथ में मिलाने से वो पेट के दर्द की दवा बनेगी, सर के दर्द की दवा बनेगी, वो बुखार के लिए इलाज हो सकता है। इमाम शाफी ने फरमाया सारे मुहद्दिसीन सयादिला वो मेडिकल स्टोर वालों और पंसारी के दुकान वालों की तरह से हैं, इमाम आजम और उनके घर उनके उनके शागिर्द ये सब के सब हकीम की तरह से हैं, जो दवा को लेते हैं वो अज्जा वो छोटे छोटे चीजें लेते हैं और उससे दवा बनाकर बीमार का इलाज करते हैं। हुक्मा ये हैं और मुहद्दिसीन जो हैं वो पंसारी के दुकान वालों की तरह से हैं। बहुत बड़े फकीह बहुत बड़े इमाम हैं, जितने बड़े इमाम थे उतने ही बड़े मुत्तकी थे, अल्लाह से डरने वाले अल्लाह से खौफ करने वाले, किसी का माल खाते नहीं थे, खुद तिजारत करते थे, कपड़े के बहुत बड़े ताजिर थे और बहुत बड़ा लेन देन था, इम्पोर्ट एक्सपोर्ट का बहुत बड़ा कारोबार था। हजरत इमाम आजम अबू हनीफा रहमतुल्लाह अलैह का कपड़े का और उस कपड़े के कारोबार से तिजारत करते थे। एक दफा दुकान में एक कपड़ा आया, उस कपड़े में कुछ खोचक लगा हुआ था, छेद पड़ा हुआ था। अपने दुकान के दुकानदार को बताया समझाया इस कपड़े में ये खोचक लगा हुआ है, कोई खरीदार आए ये कपड़ा पसंद करे तो उसको दिखा देना, इधर जरा सा फटा हुआ है बताकर बेचना और कीमत जरा कम करके बेचना, बेच के बता के चले गए। थोड़ी देर के बाद आए तो दुकानदार वो जो जी दुकान का नौकर था उससे पूछा वो कपड़ा आपने बेच दिया, तो उसने कहा कि हाँ बेच दिया। वो ऐब बता के बेचा, कहा कि नहीं ऐब नहीं बताया, बिना ऐब बताए के बेच दिया। हजरत ने फरमाया दौड़ो देखो बाजार में वो खरीदने वाला कहीं मौजूद है, जाके दौड़ के देखा तो नजर नहीं आया, वो लेके बेचारा चला गया था। तो हजरत ने वो रकम बहुत दमाने तक उठा के रखी, बहुत दिनों तक वो लेने वाला नहीं आया, तो उसमें इनका अपना पैसा भी है, मुनाफा तो जायज नहीं लेकिन असल कैपिटल भी है। लेकिन हजरत इमाम आजम अबू हनीफा रहमतुल्लाह अलैह ने वो सारी रकम सदका कर दी, कहा कि ये पैसा मैं अपनी जात के लिए इस्तेमाल नहीं करूंगा। इस तरह एहतियात जी शुबहात से अपने आप को बचाना। उलमा ने हजरत इमाम आजम अबू हनीफा ही का एक और किस्सा लिखा है, बगदाद में एक दफा कुछ लोग चोरी का माल चोरी की बकरियां लेके आए और चोरी की बकरियां लाकर उन्होंने रेवड़ में जो दूसरी बकरियां थी उन बकरियों के साथ में मिला दी, मिला के बेचने लगे जी। हुक्मरान को पता चला, बादशाह को मालूम पड़ा, तो बादशाह ने चोरों को पकड़ा और उनसे कहा कि तुम्हारी जो चोरी की बकरियां हैं उसको अलग करो। सारी बकरियां अलग कर दी गई लेकिन एक बकरी जो मिक्स हुई वो अलग नहीं हो सकी, पता नहीं चला एक बकरी कम पड़ गई और वो एक बकरी कहां किस रेवड़ में किस जगह मिल गई इसका पता ही नहीं चला। हजरत इमाम आजम अबू हनीफा रहमतुल्लाह अलैह को ये खबर पहुंची कि बकरियां चोरी की आकर रेवड़ में मिला दी गई थी, उनकी 50 बकरियां थी, बाद में बादशाह ने हुक्मरान ने उनको पकड़ा, उनकी 50 बकरियां अलग करने के लिए कहा तो 49 तो मिल गई एक बकरी मिली नहीं, वो पता नहीं क्या हो गई। हजरत इमाम आजम अबू हनीफा ने फरमाया लोगों से पूछा एक बकरी कितने साल तक जिंदा रहती है, लोगों ने बताया 5 साल 6 साल ज्यादा से ज्यादा 7 साल, लोगों ने कहा 7 साल ज्यादा से ज्यादा एक बकरी जिंदा रह सकती है। तो हजरत इमाम आजम अबू हनीफा रहमतुल्लाह अलैह ने लोगों से कहा सुनो 7 साल तक मैं कूफा में बकरी का गोश्त नहीं खाऊंगा, 7 साल तक बकरी का गोश्त नहीं खाऊंगा। हजरत ने फैसला किया और नियत फरमाई कि कहीं वो बकरी 7 साल में से पता नहीं किस साल कटकर जुबा होकर मेरे दस्तर पर आ जाए, इसलिए मैं वो नहीं खाऊंगा। इसको कहते हैं जी कि इत्तकी शुबहात, कि शुबहात से बचना। आज हमारे पास ये मुश्तबे चीजों से बचने का दस्तूर नहीं है, चूंकि मुश्तबे से बचता नहीं मुसलमान, इस वजह से हराम में गिरता रहता है पड़ता रहता है। अल्लाह जल्ले शानहु ने उन बनी इसराइल के बारे में फरमाया अख्जीहुम रिबा, के रिबा सूद लेते हैं, वाक्लीहिम अम्वालन नासिबिल बातिल, और गलत तरीकों से लोगों का माल खा जाते हैं, गलत तरीके अपनाते हैं। हजरत जरीर इब्ने अब्दुल्ला बजली حضرت جریر رضی اللہ تعالیٰ عنہ رسول اللہ صلی اللہ علیہ وسلم کے صحابی ہیں, بہت دیر سے ایمان قبول کیا, اخیر میں آئے تھے. اللہ کے نبی صلی اللہ علیہ وسلم کا دستور تھا جو بھی مسلمان ہوتا, بلکہ ہر آدمی سے اللہ کے رسول اتنی محبت سے ملتے, اتنے پیار سے بات کرتے, اتنی ہمدردی سے پیش آتے کہ ہر آدمی یہ سمجھتا تھا کہ رسول اللہ سب سے زیادہ مجھ سے ہی محبت کرتے ہیں. حضرت جریر بھی یہی سمجھتے تھے. حضرت جریر رضی اللہ تعالیٰ عنہ کو حضور نے اپنے ہاتھ میں ہاتھ لے کر بیعت کی تھی, جی معاہدہ کیا تھا, اور معاہدے میں کہا تھا ایک خاص بات, النصح لکل مسلم, ہر مسلمان کا ہمدرد بنوں گا, مسلمانوں کے ساتھ میں جی غیر غلط طریقے سے مسلمانوں سے مال کمانے, مسلمانوں کا مال اینٹنے کی کوشش نہیں کروں گا, ہر ایک سے ہمدردی سے پیش آؤں گا. حضرت جریر کا قصہ حدیث کی کتابوں میں بڑا عجیب لکھا ہے. فرماتے ہیں اپنے غلام کو, نوکر کو بازار بھیجا, ایک اونٹ خریدنا تھا. غلام سے کہا بازار میں کوئی اچھا عمدہ بہتر اونٹ دیکھ کر تلاش کر کے لے کے آنا ہمارے لیے. نوکر گیا بازار میں, اس نے بہت سارے اونٹ دیکھے, اونٹوں میں سے ایک اونٹ پسند کیا, اس اونٹ والے سے بات کی, کتنے میں بیچو گے؟ اس نے کچھ قیمت بتائی. قیمت بتانے کے بعد اس نے کہا 300 درہم, اس زمانے کے 300 درہم, آج کے زمانے کے تقریباً جو ہے 55-60 ہزار روپے. کہا کہ 55-60 ہزار روپے میں تمہارا یہ اونٹ ہم خریدیں گے. اس نے کہا ٹھیک ہے. تو کہا ہمارے مالک کا وہاں ریوڑ, جی وہاں ان کا جی باڑا ہے جانوروں کے باندھنے کا, ہمارے مالک وہیں بیٹھے ہوئے ہیں, تم یہ جانور لے کے چلو ان کے باڑے میں, جانور باندھ دینا, پھر آ کر ہمارے مالک سے پیسے لے لینا. وہ جانور لے کے آیا, حضرت جریر بیٹھے ہوئے تھے, وہ اونٹ بیچنے والا سامنے سے گزرنے لگا تو حضرت جریر نے اس کو آواز دی اور بلا کے پوچھا بھائی کتنے میں بیچا؟ تو اس اونٹ والے نے حضرت سے کہا حضرت 300 میں بیچا ہے. جریر ابن عبداللہ رضی اللہ عنہ کے جملے سنے آپ آگے. حضرت جریر نے فرمایا ارے بھائی بہت کم میں بیچ دیا, یہ تو 300 کا نہیں ہے, یہ تو اور مہنگا ہے, تم نے 300 میں بیچ دیا. ارے 300 کا نہیں, یہ مہنگا ہے, ذرا قیمت بڑھ کے بولو. اس نے کہا ٹھیک ہے جناب 400 دے دیجئے. حضرت جریر نے فرمایا 400 سے مہنگا ہے, اور ذرا کچھ بڑھ کے بولو. اس نے کہا حضرت 500 دے دیجئے. تو حضرت جریر نے فرمایا بازار کا تمہیں پتہ نہیں ہے, بازار میں کتنے میں چیزیں بکتی ہیں تمہیں معلوم نہیں ہے, شاید نئے آدمی ہو. ارے یہ تو اور بھی مہنگا ہے, اور ذرا بڑھ کے بولو. تو اس نے کہا حضرت 600 دے دیجئے. تو حضرت جریر نے فرمایا تمہیں نہیں پتا ہے. حضرت جریر سے اس نے کہا جی حضرت 300 کی بات ہوئی تھی, میں نے 300 اور بڑھا دیے ہیں, اور بڑھانے میں مجھے شرم محسوس ہوتی ہے, اس لیے میں تو بڑھ کے نہیں بولوں گا, جو آپ کو دینا ہے دے دیجئے. حضرت جریر رضی اللہ تعالیٰ نے اس کو 800 درہم دیے. 800 درہم دے کے کہا تمہیں پتا نہیں ہے, یہ بازار میں 800 سے کم میں نہیں بکنا چاہیے, یہ اونٹ بازار میں 800 سے کم میں نہیں بکنا چاہیے, تم نے بھولے سے اس کو 300 میں بیچ دیا ہے, یہ لو 800 درہم. اور 800 درہم دے کے جانور لے کے رخصت کیا. ساتھ میں جو لوگ بیٹھے تھے انہوں نے حیرت سے کہا جناب 300 میں بیچنے تیار تھا اور آپ نے 800 میں خریدا. تو حضرت نے فرمایا میں نے رسول اللہ کے ہاتھ میں ہاتھ دے کر یہ بیعت کی ہے کہ النصح لکل مسلم, مسلمان کا ہمدرد رہوں گا, مسلمان کا خیر خواہ بنوں گا, بدخواہ نہیں بنوں گا. اس لیے میں نے جو بازار کی صحیح قیمت تھی اور مناسب ریٹ تھا میں نے اس کو دیا ہے, کم میں لینا مجھے پسند نہیں تھا. اس واقعے کو سامنے رکھیں اور ہم اپنے انداز دیکھیں کہ ہم لوگ عام طور سے یہ کوشش کرتے ہیں کہ مجبوری میں بیچنے والے سے معاملہ کیا جائے, کہ کسی کی بیوی ہسپتال میں ایڈمٹ ہے اور بیچارے کے پاس پیسہ دینے کے لیے جی رقم نہیں ہے, مجبوری میں اپنی ٹو ویلر بیچ رہا ہے, اسے کچھ بھی مل جائے بس ہے, بل ادا کرنا ہے, بیوی کو ہسپتال سے گھر لانا ہے. تو ایسے لوگوں کو تلاش کرتے ہیں جو مجبوری میں بیچ رہے ہوں, گھر مجبوری میں بیچ رہا ہے, بچوں نے باپ کو پریشان کر دیا, और बाप इतना परेशान हो गया कि अब मजबूरी में बेचना पड़ रहा है, बच्ची की शादी आ गई, अब बच्ची के निकाह के लिए कुछ और बचा नहीं है, एक घर बचा है, वो घर बेच के बच्ची का निकाह करना है और इसलिए मजबूरी में बेच रहा है। तो लोग मजबूरी में बेचने वालों को तलाश करते हैं और उनको पकड़कर उनसे मामला करते हैं कि ये मजबूरी में बेचने वाला अपनी कीमत घटा के बेचेगा, जितना कम से कम हो सकता है उतने में बेचेगा। इसी को अल्लाह कुरान में कहते हैं, वो अकली ही अमवाल अन्नास बिलबातिल, गलत तरीके से लोगों का माल खाना, कि गलत तरीके से लोगों का माल खाना अल्लाह को यह नापसंद है। सामने वाले का जो हक है वो हक अदा करना फर्ज बनता है, इंसाफ का तकाजा बनता है कि सामने वाले की जो चीज है वो चीज उसकी पूरी कीमत अदा की जाए, ये इंसाफ का तकाजा है। इसलिए अल्लाह से दुआ फरमाएं, अल्लाह जल्ल जलालहु मन वालहु हम सब को अपनी जिंदगियों में एहतियात वाली, मुश्तबह चीजों से बचकर दूर रहने वाली जिंदगी गुजारने की तौफीक नसीब फरमाए। वाखिरु दावाना अनिल हम्दुलिल्लाह।